نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى، إن هذا لفي الصحف الأولى صحف إبراهيم وموسى. سورة العلا کی یہ آخری آیات ہیں. اللہ تعالیٰ نے فرمایا ہے بلکہ تم دنیا کی زندگی کو ترجیح دیتے ہو جبکہ آخرت بہتر بھی ہے اور باقی رہنے والی ہے. یہ بات پچھلے صحیفوں میں بھی موجود تھی، جو صحیفے ابراہیم علیہ السلام پر اور موسیٰ علیہ السلام پر اترے ان میں بھی یہ بات موجود تھی. کیا؟ کہ دنیا کی زندگی جس کو تم ترجیح دیتے ہو وہ تو قلیل ہے، آخرت جو ہے بہتر بھی ہے اور زیادہ باقی رہنے والی بھی ہے. دنیا کی زندگی جو جس کو ہم جی رہے ہیں، اس کو قرآن کریم نے یہ فرمایا کہ یہ متاع الغرور ہے. متا یعنی تھوڑا فائدہ، اور غرور دھوکے کا، دھوکے کا تھوڑا سا لمیٹڈ فائدہ ہے. نہ تو یہ ہمیشہ کی ہے اور نہ ہی یہ حقیقت ہے. دھوکہ کیا چیز ہوتی ہے؟ دھوکہ یہ ہوتا ہے نا کہ ہم جیسے کسی چیز کو اصلی سمجھ لیں اور وہ نقلی ہے، ہم کہتے ہیں ہم نے دھوکہ کھا لیا. دنیا کی زندگی کو اللہ تعالیٰ فرما رہے ہیں یہ دھوکے کا سامان ہے. اس کا دھوکہ کیا ہے؟ اس کا دھوکہ یہ ہے کہ آپ کو یہ لگتی ہے حقیقت، آپ کو یہ لگتی ہے یہی ریئلٹی ہے، آپ کو یہ لگتا ہے کہ یہی بس زندگی ہے. حالانکہ ایسا نہیں ہے، جو یہ لگ رہی ہے ویسی نہیں ہے، حقیقت کچھ اور ہے. یہ انسان کو دھوکہ دیتی ہے، یہ ڈسیپشن ہے، یہ ہمیشہ رہنے کی نہیں ہے، یہ قلیل ہے. اس کو قرآن نے فرمایا قلیل ہے، اور آخرت کو فرمایا ابقا باقی رہ جانے والی ہے. جو ہمیشہ کی زندگی ہے وہ آخرت کی زندگی ہے، اور دنیا کی زندگی کو دھوکے کا سامان اللہ تعالیٰ نے قرار دے کر ہمیں سمجھا دیا کہ اپنا سب کچھ اس کے اوپر نہ لگا دینا، یہ اصلیت نہیں ہے، یہ تمہیں دھوکہ دے گی. کیونکہ جب انسان اس دنیا میں رہتا ہے تو وہ یہ سمجھتا ہے کہ بس یہ جو میری زندگی گزر رہی ہے ایسے ہی ہے اور اسی طرح چلتی رہے گی. حالانکہ ہم روز دیکھتے ہیں لوگوں کو دنیا سے جاتے ہوئے، ہم روز جنازے پڑھتے ہیں لوگوں کے، ہم لوگوں کو روز دفناتے ہیں، اس کے باوجود ہم کبھی اپنے لیے نہیں سوچتے کہ میں نے بھی چلے جانا ہے. ہم کبھی اپنے لیے اس ریالٹی کو کبھی تسلیم کرتے ہی نہیں، اور ہمیں اگر ہم کہہ بھی دیتے نا ہاں جی ساروں نے ہی چلے جانا ہے بس یہ، لیکن کبھی اپنے دل کے اندر ہمیں اس بات کا احساس نہیں ہوتا کہ اسی طرح جیسے آج یہ پڑا ہوا ہے اسی طرح میں پڑھی ہوں گی، اسی طرح جیسے اس کو لوگ کندھوں پہ اٹھا کے لے کے جا رہے ہیں اسی طرح مجھے لے کے جا رہے ہوں گے. اگر انسان یہ واقعی تسلیم کر لے نا اور اس کو اس بات کا یقین آ جائے تو اس کی زندگی بدل جائے، اس کی زندگی بدل جائے. یہ اتنی یقینی چیز ہے کہ یہ ختم ہو جائے گا. ایک دن یہ جو چلتی پھرتی گاڑیاں، یہ چہل پہل، گہما گہمی ہے، یہ سب اوور ہو جانی ہے، ہم بھی چلے جائیں گے اور یہ دنیا کی زندگی بھی ختم ہو جائے گی. اللہ تعالیٰ نے اسی لیے فرمایا یہ قلیل ہے، تمہیں لگتا ہے کہ ایسے ہی صبح شام ہوتی جائے گی، نہیں، یہ وہ یقینی چیز ہے. جیسے اتنی یقینی بات ہے کہ میں اور آپ یہاں پہ بیٹھے ہوئے ہیں اور میں بول رہی ہوں نا، اتنی ہی یقینی یہ بات ہے کہ ہمیں ایک دن اس دنیا سے چلے جانا، ہمیں ایک دن ایک ایسے سفر پر جانا ہے جو بہت مشکل ہے اور بہت لمبا ہے، بہت لمبا ہے، اس دنیا کی زندگی سے کہیں زیادہ لمبا وہ سفر ہے. کیونکہ یہ دنیا کی زندگی کتنی ہو سکتی ہے ایک انسان کی؟ 70 سال، 80 سال، چلو 90 سال ہو جائے گی، چلو 100 سال. لیکن جب انسان اس دنیا سے جائے گا تو قبر کی زندگی کتنی ہے؟ وہ بھی ایک زندگی ہے جس کو برزخ کہتے ہیں. برزخی زندگی کتنی ہے؟ آپ سوچیں جو آدم علیہ السلام سے لے کے لوگ آج تک فوت ہو رہے ہیں، کتنے ہزاروں سال گزر گئے، وہ اس زندگی کو کاٹ رہے ہیں نا، برزخی زندگی. وہ بھی شعور کی زندگی ہے، یعنی اس کے اندر بھی انسان تکلیف بھی محسوس کرتا ہے اور راحت بھی محسوس کرتا ہے. اور اس کے بعد جو حشر ہے وہ تو کبھی نہ ختم ہونے والی زندگی ہے. یعنی امام غزالی نے اس کو بڑی خوبصورت طریقے سے سمجھایا ہے، فرماتے ہیں کہ اگر زمین اور آسمان کے درمیان جتنی سپیس ہے، جتنا خلا ہے، اس کو فل کر دیں رائی کے دانوں سے یا گندم کے دانوں سے، یہ فل ہو جائے، کتنا ہے وہ دیکھیں آپ، یہاں سے ہی دیکھیں تو آپ کو حد نگاہ تک سپیس ہی ہے نا، اس ساری سپیس کو آپ فل کر دو چھوٹے چھوٹے دانوں سے. رائی کے دانا کتنا چھوٹا ہوتا ہے، تو کتنے ہوں گے، اربوں کھربوں کھربوں، پتہ نہیں کتنے ہوں گے دانے. اور ایک پرندہ ہو، بہت بیوٹیفل یہ اگزامپل ہے، اس کو اگر آپ سمجھیں تو، ایک پرندہ ہو جو ہر 1000 ایئر بعد ایک دانہ اٹھائے اور کھا لے، 1000 ایئر بعد پھر دوسرا دانہ اٹھائے اور کھا لے، پھر 1000 ایئر بعد تیسرا دانہ اٹھائے اور کھا لے، تو فرمایا وہ دانے ختم ہو جائیں گے لیکن آخرت کی زندگی ختم نہیں ہوگی. کین یو امیجن دا لائف، اٹرنل لائف جب ہم بولتے ہیں تو ہمیں زیادہ تر سمجھ ہی نہیں آتی، اٹرنل لائف ہاؤ مینی ایئرس، 1000, 10,000, 20,000، واٹ، کوئی فگر ہمارے ذہن کے اندر نہیں آتا. لیکن اس سے آپ کو تھوڑی سی یہ حقیقت پتہ چلتی ہے کہ کتنی لمبی ہوگی وہ زندگی. اس زندگی کے اندر جس کو کامیابی مل گئی وہ ہمیشہ کے لیے کامیاب ہے، اور جس کو اس میں ناکامی مل گئی وہ ہمیشہ کے لیے ناکام ہے. اس دنیا کے اندر جب ہم کمپیریزن کرتے ہیں دنیا اور آخرت کا، تو اس دنیا کے اندر جب آپ کوئی چیز بہت شوق سے خریدتے ہیں، آپ کہتے ہیں ہائے مجھے یہ مل جائے، یہ کپڑا مل جائے، یا یہ گھر مل جائے، یا یہ گاڑی مل جائے، یا اوف یہ تو سیٹ اتنا خوبصورت ہے، یہ بس مجھے مل جائے، ایسے لگتا ہے بس زندگی یہی ہے، پتہ نہیں اینڈ آف دا ورلڈ ہے یہ بات. اچھا جب وہ مل جاتی ہے اس کے بعد کیا ہوتا ہے، ہم اتنے خوش ہوتے ہیں جیسے بس اس سے زیادہ کبھی خوشی ہی نہیں ہمیں ہوئی. یہ تھوڑے دن بعد کیا ہوتا ہے، چلو ایک مہینہ دو تین سال گزر جائے گا، اس کے بعد وہی سیٹ ہے، لیکن اب اتنا زیادہ وہ ایسے مجھے ایکسائٹ نہیں کرتا جیسے پہلے دن تھا. وہ کپڑے اب کہہ رہے ہیں آؤٹ آف فیشن ہو گئے ہیں، اب پرانے ہو گئے ہیں، اب کوئی اور اچھا لگ رہا ہے، اب یہ نہیں اچھا لگ رہا. ایک دن تو آپ کو وہی بیسٹ لگ رہا تھا، اور آپ کہہ رہے تھے جو مرضی ہو جائے بس مجھے وہ چاہیے. اب کیا ہے، اب وہ نظروں سے اتر گیا، اب وہ دل کی خوشی نہیں رہا، اب اس میں مزہ نہیں آتا، اب کوئی اور چیز اچھی لگنے لگی. اس سے کیا پتہ چلتا ہے، اس دنیا کی خوشیاں ناپائیدار ہیں، ان میں یعنی یہ ٹیمپریری ہیں. آج آپ ایک گھر لیتے ہو، مجھے کسی نے بتایا، کسی نے بھائی کتنے کا، 9 لاکھ کا گھر، آلموسٹ ملین کا گھر لیا. اب انہوں نے کسی دوسرے کا گھر دیکھا تو انہوں نے کہا او میرا گھر تو اتنا اچھا نہیں ہے، اس کا گھر زیادہ اچھا ہے، میرے گھر کا تو فلور پلان ہی اتنا خاص نہیں ہے. تو کیا جس دن انہوں نے وہ گھر لیا ہوگا تو $1,000,000 دینے کو تیار ہو گئے کہ واہ کیا بات ہے، اس دن وہ اچھا لگ رہا تھا، اب جب 3-4 سال گزر گئے تو کسی اور کا گھر زیادہ اچھا لگنے لگا. اس سے کیا پتا چلتا ہے، یہاں کی نہ خوشی پرماننٹ ہے اور نہ ہی یہاں کے غم پرماننٹ ہے. یہاں کی جو ایکسائٹمنٹ ہے وہ پرماننٹ نہیں ہے. آج آپ اتنے ایکسائٹیڈ ہیں ایک چیز کے لیے، کل کو وہی چیز بس عام سی لگنے لگتی ہے، جبکہ آخرت کی جو خوشی ہے وہ بھی ایوری ڈے بڑھتی ہے. یعنی جنت میں کچھ لوگ کہتے ہیں ہم بور نہ ہو جائیں، ان کو یہ نہیں پتا کہ جنت میں ہر دن خوشی بڑھتی جائے گی، ایکسائٹمنٹ. وہ دنیا کی طرح سمجھتے ہیں نا، بوریت تو دنیا کی چیز ہے، وہاں پہ بوریت کی چیز نام کی چیز ہی نہیں ہے. ہر دن ایکسائٹمنٹ بڑھے گی، ہر دن نئی سے نئی اس کی جو شوق ہوگا وہ بڑھتا جائے گا، خوشی بڑھتی جائے گی. ماں کسی نہ فی ابدا جو ہے نا، اس کا مطلب یہی ہے کہ ایسا نہیں ہوگا کہ او اب تو اس جنت کے اندر روز اسی گھر کے اندر رہتے ہیں، یہ تو اب مزہ نہیں آ رہا، ایسا نہیں ہوگا. ایٹرنل لائف کے لیے اللہ تعالیٰ نے ایسی ایٹرنل ایکسائٹمنٹ رکھی ہے کہ ایوری ڈے نئے نئے سین ہوں گے، ایوری ڈے نئی نئی چیزیں ہوں گی. یعنی ایسا بھی ہے کہ جنت میں ایک سین انسان دیکھے گا تو 40,000 سال گزر جائیں گے، اس کو بلنک کرنا بھی بھول جائے گا. ہزاروں سال گزر جائیں گے، اس کو یہی نہیں یاد رہے گا کہ میں نے آنکھ بھی جھپکنی تھی. नई से नई एक्साइट। आप दुनिया में देख लें, अब तो हमने यहाँ पे ऐसे खिलौने और ऐसी गेम्स और ऐसी चीज़ें बना ली हैं कि घंटों गुजर जाते हैं, बच्चों को वक्त का पता ही नहीं चलता। आपके पास ऐसी मूवीज़ हैं, आपके पास ऐसी ये फ़ोन है, टीवी हैं, ऐसी गैजेट्स आपके पास हैं, वक्त का नहीं पता चलता। तो आप अल्लाह ताला की जो एंटरटेनमेंट है उसको सोचें कि उसकी क्या एंटरटेनमेंट होगी कि इंसान बोरियत तो क्या दूर की बात, उसको तो पता ही नहीं चलेगा कि वक्त कहाँ जा रहा है, उसको तो आंख झपकने का होश नहीं रहेगा। और वो मुसलसल होगी, नई से नई चीज़ें होंगी उसके उसके लिए एक्साइटमेंट की। तो खुशी वहाँ पे ऐसी नहीं है जैसे दुनिया की खुशी है। आज शादी है किसी की तो ऐसे पागल हो रहे हैं, कल को कुछ भी नहीं, सारा बस वो खुशी ख़त्म और अब वही लड़ाई झगड़े और अब वही चीज़ें और अब वो एक आम सी शादी लगने लगी। पहले मियाँ बीवी जब पहला दिन है उस दिन कितने एक दूसरे से एक्साइटेड हैं और कितनी अट्रैक्शन है, उसके बाद वो एक आम सा ही आदमी लगने लगा। तो ये जन्नत की, जन्नत में ये बातें नहीं, ये दुनिया की बातें हैं। इसी तरह जो वहाँ की पेन है, जो वहाँ के अजाब हैं, जो वहाँ की तकलीफ़ है, वो भी मुसलसल बढ़ती चली जाएगी। वो उसके अंदर भी कोई कमी नहीं आएगी कि आग, दुनिया की आग जलती है तो वो जल जल के एक दिन क्या होता है, ठंडी पड़ने लगती है। कितना भी आप बारबेक्यू करते हैं, कितना भी कोयला जला लें, कितना भी कर लें, फिर उसके बाद क्या होता है, ठंडे पड़ने लगते हैं ना। दुनिया की कोई आग भी मुसलसल नहीं होती, कितनी भी बड़ी जला लें। लेकिन वहाँ पे क्या होगा, उनसे कहा जाएगा फ़ज़ूकु फ़लन नज़ीदकुम इल्ला अज़ाबा, चखो इसको, अब तुम्हारे अजाब में मुसलसल इजाफा ही होगा, कमी नहीं होगी, ना कमी होगी और ना इंसान यूज्ड टू हो जाएगा कि चलो रोज़ जल ही रहा हूँ ना, अब तो मैं यूज्ड टू हो गया हूँ। दुनिया की तकलीफ़ में इंसान यूज्ड टू हो जाता है, आखरत की तकलीफ़ में यूज्ड टू नहीं होगा, ये मुसलसल बढ़ती चली जाएगी। इसीलिए दुनिया की साथ कंपेयर नहीं आप कर सकते आखरत की तकलीफ़ों को और ना आखरत की खुशियों और नेमतों को। यहाँ के साथ नहीं सोचो, ये जो कुरान में आपको बताया गया ना कि जन्नत ऐसी है, उसकी नहरें ऐसी हैं, उसके मेवे ऐसे हैं और जहन्नुम का जो बताया गया उसके अजाब ऐसे हैं, ये जस्ट आपको एक ग्लिम्स देने के लिए, एक आपको जस्ट आपकी इमेजिनेशन के लिए कि आप थोड़ा सा रिलेट कर सके। अदरवाइज कोई आपस में मुकाबला तो है ही नहीं, कहाँ वो और कहाँ ये दुनिया। इसी वजह से अल्लाह ताला कुरान पाक में बार बार हमें समझाते हैं कि देखो तुम्हें ये ज़िंदगी जो मिली है ये बहुत वक्ती ज़िंदगी है, ये टेम्प्रेरी है, ये सिर्फ इसलिए मिली है ताकि तुम अपनी एटर्नल लाइफ में जन्नत कमा सको, ये इसलिए मिली है। ये इसलिए नहीं मिली जो हमने इसको समझ लिया, हमने तो ज़िंदगियाँ गुजार दी 12 साल 14 साल 16 साल, पढ़ाइयाँ भी कर लीं, कॉलेज यूनिवर्सिटियाँ भी कर लीं, डिग्रियाँ भी ले लीं, लेकिन हमें ये आज तक समझ ना आई कि हम इस दुनिया में आए क्यों हैं, क्या करने के लिए आए हैं। हमने इस ज़िंदगी को ऐसे ही अपना लिया, ऐसे ही बसर कर रहे हैं जैसे एक जानवर ज़िंदगी बसर कर रहा है। जानवर देखे वो क्या करता है, वो दाना दुनका सारा दिन इधर उधर से खाता पीता है, चरता चुगता है, एक अपना घोंसला बनाता है, बच्चे देता है, बच्चों की निगहदाश्त करता है, वो भी आके बच्चों चोंच से आपने देखा कैसे बच्चों के मुंह में दाना डालता है। ये एक जानवर की ज़िंदगी है। अगर तुम्हारी भी ज़िंदगी जानवर जैसी ही है तो फिर तुम में और जानवर में क्या फ़र्क रहा, तुम्हें तो अल्लाह ताला ने अशरफुल मखलूकात बनाया। अगर तुमने भी कमाइयाँ करके बच्चे पैदा करके उनको बस खिला पिला के और बस उनकी परवरिश करके और उनकी शादियाँ करके तुमने भी वैसे ही ज़िंदगी गुजार के मर जाना है तो तुम्हें और जानवर में क्या फ़र्क है। फिर खुद अपने से क्वेश्चन, ये क्या फ़र्क है हमारे, क्या अल्लाह ने हमें कोई बड़े मकसद के लिए पैदा नहीं किया। जो अल्लाह ताला ने फरिश्तों से सजदा करवाया आदम को, तो आदम की तो बड़ी शान ही होगी जो अल्लाह ने फरिश्तों से सजदा करवा दिया। इसके बाद मुझे सोचना चाहिए कि मैं कोई ऐसे ही नहीं हूँ जैसे कि कोई परिंदा है, कोई जानवर है, ज़िंदगी गुजार के चला जाता है, बल्कि मेरा कोई ज़रूरी मकसद है, मुझे किसी काम के लिए अल्लाह ताला ने इस दुनिया में भेजा हुआ है। देखें, आप ये सोचते होंगे कि दीन वाले तो कहते हैं बस कुछ भी ना करो और आप बस ये अल्लाह तौबा करते रहो, ऐसी बात नहीं है। ये जो दुनिया के काम है ना, जो हम कमाई करते हैं, बच्चों की परवरिश करते हैं, ये ज़रूरतें हैं, یہ تو کرنا ہے لیکن یہ مقصد نہیں ہے. ضرورت اور مقصد میں اگر آپ فرق سمجھ جائیں گے نا تو پھر آسانی ہوگی یہ بات سمجھنے میں. ضرورت کیا ہوتی ہے؟ مثلا ہے کہ مثال کے طور پہ آپ کسی سفر پہ جاتے ہیں. اب آپ ایئرپورٹ پہ جب جاتے ہوں گے تو آپ وہاں پہ جتنی دیر آپ وہ لاؤنج میں بیٹھے ہوتے ہیں, آپ کبھی کوئی چیز خرید لیتے ہیں, کھا لیتے ہیں, کبھی آپ کچھ شاپنگ کر لیتے ہیں, بھائی ظاہر ہے یہاں پہ ٹائم ہے, تو آپ کبھی باتھ روم چلے جاتے ہیں, کبھی کچھ اس طرح گھوم پھر لیتے ہیں. لیکن آپ کا ذہن مسلسل کس طرف ہے؟ فلائٹ کی طرف نا. یہ میری فلائٹ کا تو نہیں ٹائم ہوگا, جو ہی اناؤنسمنٹ ہوتی ہے آپ سنتے ہیں کہیں آئے, کہیں جانے کا تو نہیں ٹائم ہو گیا. آپ اس بندے کو کیا کہیں گے جو وہاں پہ لاؤنج میں بیٹھا ہوا ہے, کھا پی رہا ہے اور اس کو بھول ہی جائے کہ میں نے جانا ہے؟ اس کو آپ کیا کہیں گے؟ کہیں گے کتنا بے وقوف ہے, اصل مقصد تو فلائٹ پکڑنا تھا, کھانا پینا تھوڑی مقصد تھا, اور تم نے کھانے پینے میں ہی لگ گئے, تم نے اپنی فلائٹ ہی مس کر دی. تو وہ منزل پہ کبھی پہنچ سکتا ہے؟ نہیں پہنچ سکتا جو اسی میں مشغول ہو کے رہ گیا. ہم بھی اسی قسم کی زندگی گزار رہے ہیں, ہمیں پہنچنا ہے جنت تک, اس میں یہ ضروریات پوری کرنی ہے, کھانا بھی ہے, پینا بھی ہے, یہ بچے بھی ہیں, گھر بھی ہیں, سب بھی ہیں, لیکن فوکس کس پہ رہنا چاہیے کہ میری منزل جنت ہے, مجھے وہاں تک پہنچنا ہے, اس کے لیے مجھے کچھ کرنا ہے, نہ کہ میں اسی میں بزی رہوں جو کہ جو ایسی چیزیں ہیں جو ضرورتیں ہیں وہ مقصد نہیں ہے. تو ضرورت کو ضرورت کی حد تک رکھو, اس کو مقصد مت بناؤ. یہ مقصد نہیں ہے جو ہم سمجھے بیٹھے ہیں کہ بس یہی زندگی ہے, جاب کر لو یہ زندگی ہے, گھر دیکھ لو یہ زندگی ہے, صفائیاں کر لو یہ زندگی ہے. یہ زندگی کے ضروریات ہیں, یہ آپ نے کرنی ہے, لیکن ان کو گول آف لائف مت بناؤ. گول آف لائف یہ رہنا چاہیے کہ ہماری مسلسل جیسے اس کے ذہن میں ہے نا, مجھے فلائٹ کیچ کرنی ہے, مجھے یہ فلائٹ میری مس نہ ہو جائے. وہ بار بار ٹائم دیکھتا ہے, وہ بار بار اناؤنسمنٹ سنتا ہے, اس کے کان کھڑے رہتے ہیں, وہ سو نہیں جاتا. چلو سو جاتا ہوں, وہ سوتا نہیں ہے, وہ الرٹ رہتا ہے. کیوں؟ اس کو پہنچنا ہے کہیں. کیا ہماری بھی زندگی ایسی ہے کہ ہمیں یہ ہو کہ ہمیں جنت تک پہنچنا ہے, اس کے لیے یہ سب سامان ہیں اللہ نے دیے ہوئے, یہ سب میرے امتحان کے پرچے ہیں, ان میں میں کامیاب ہوں گی اور جنت تک مجھے پہنچنا ہے, اس کے لیے میں ان کو کام میں لے کر آؤں. جب ہم یہ بھول کے زندگی گزارتے ہیں تو تبھی ہماری زندگی جانوروں کی لیول پہ ہو جاتی ہے. پھر ہم انسانی لیول پہ زندگی نہیں گزار رہے, جانور کی لیول پہ گزار رہے ہیں. یہی سبق انبیاء نے بھی پڑھایا, یہی وہ مسلسل یاد دلاتے رہے کہ دیکھو ایک آخرت ہے, دیکھو اللہ کے آگے کھڑے ہونا ہے, دیکھو تمہیں جانا ہے, دیکھو تمہاری واپسی ہے, ایک اللہ پر ایمان لے کر آؤ, آخرت پر ایمان لے کر آؤ. یہی ان کا پیغام تھا. اور دیکھیں کہ آگے آ جائیں, آگے ادھر آ جائیں, آگے. اچھا, تو اس چیز کو بھولنے والا, مقصد کو بھول کے زندگی گزارنے والا دنیا سے اس حال میں جاتا ہے کہ پھر حسرت ہوتی ہے اس کو کہ میں کیا کر بیٹھا. یہ پوری دنیا کی زندگی کسی نے 100 سال کی بھی گزاری ہو, آپ اپنے گھروں میں جائیں تو آپ ذرا اپنی نا نانیوں دادیوں سے ذرا پوچھئے گا کہ آپ کو کیسا لگتا ہے, ان کی کوئی ایج کوئی 60, 70, 80 ہوگی, آپ ان سے پوچھئے گا کہ آپ کو کیسا لگتی ہے پچھلی لائف, تو وہ ضرور کہیں گے کہ ایسے لگتا ہے پلک جھپکنے میں گزر گئی. کیا خیال ہے آنٹی؟ ایسا ہی ہے نا, پلک جھپکنے میں گزر گئی. اب ان سے ان کی 50-60 سال کی زندگی کہانی سنے تو وہ 2-3 گھنٹوں میں بتا کے بھی ختم کر دیں گے, کہتی پتہ ہی نہیں چلا, ابھی کل تک تو ہم بچے تھے, پتہ ہی نہیں چلا. اسی طرح ہمارے ساتھ بھی ہونا ہے. ہم سوچتے ہیں نا ہم نے 60, 70, 80 سال کے ہونا, تو پتہ نہیں کتنا ٹائم ہے. کتنا ٹائم نہیں ہے, پتہ ہی نہیں چلتا. اور جب انسان اس ایج پہ آ جاتا ہے تو پھر ہوتا ہے پیچھے مڑ کے دیکھتے ہیں نا, ہائے وقت کہاں چلا گیا, وقت تو ہاتھ سے نکل گیا. یہ آج آپ کو لگ رہا ہے کہ ہم جوان ہیں تو ہم کیا, ہمارا تو بس بڑا ٹائم پڑا ہوا ہے. نہیں, اسی طرح 60 پہ نہیں پتا چلے گا, 80 پہ نہیں پتا چلے گا, اور جانے کا وقت آ جائے گا. گھنٹی جب بج جائے گی نا, دین بس اپنے پیپرز رکھ دو, قلم رکھ دو, اب اس کے بعد کچھ نہیں لکھ سکتے, کچھ ایڈ نہیں کر سکتے, کچھ سبٹریکٹ نہیں کر سکتے, کوئی توبہ نہیں کر سکتے, کوئی نیکی اپنی بڑھا نہیں سکتے، یہ وقت جلدی ہی آ جاتا ہے۔ ہمیں دھوکہ یہی تو دیتی ہے یہ دنیا کہ نہیں ابھی بہت وقت پڑا ہے، ٹھہر جاؤ، ابھی تو جوانی ہے، ابھی تو بڑے دن ہیں۔ اور یہی بات انسان قیامت کے دن کہے گا جب اس سے پوچھا جائے گا کم لبس تم، کتنا ٹھہرے تم دنیا میں، تو کہیں گے لبسنا یومن او بعد یوم، ہم تو بس ہی ایک دن یا دن کا کچھ حصہ ٹھہرے تھے، اور تم تو 80-90 سال ٹھہر کے آئے ہو، اتنی لمبی زندگی گزار کے۔ کہیں گے نہیں، دن یا دن کا کچھ حصہ، کہیں گے پوچھ لیں آپ بے شک ان سے جو بڑی گنتی کرنے والے ہیں، قسم سے ہم تو بس اتنا ٹھہر کے آئے، یہ پوری زندگی اتنی سی لگے گی، جس کے لیے ہم پاگل ہو رہے ہیں، پاگل ہو رہے ہیں۔ کسی کو کوئی چیز نہیں ملتی تو اس کو ڈپریشن ہو جاتا ہے، ہائے میرا گھر اتنا اچھا نہیں جتنا ان کا، ہائے انہوں نے تو اتنا بنا لیا ہم پیچھے رہ گئے، ہائے فلاں کے پاس دیکھو ایسی گاڑی ہے ہم نے کیا کیا، ہم تو پاگل ہی ہیں، اپنے آپ کو کہتے ہیں ہم تو پاگل ہی ہیں، ہم نے نہیں اتنا بنایا، دیکھو وہ تو کہاں سے کہاں پہنچ گئے۔ یہ ہماری ڈسکشنز ہوتی ہیں۔ پاگل آپ نہیں، پاگل وہ ہے جو اپنی ساری انرجی یہیں کھپا رہا ہے، جو اس کے پیچھے لگا رہا ہے، جس کو اللہ تعالیٰ نے فرما دیا کہ یہ تو قلیل ہے، یہ تو تھوڑی ہے، کیوں ہم دیوانے ہوئے چلے جا رہے ہیں کہ اسی کو سنوار لیں، اس کو جنت بنا لیں، یہ جنت نہیں بن سکتی ہے، یہ جنت نہیں بن سکتی ہے۔ کتنا بھی آپ کوشش کرو، بڑے بڑے جو فاتحین تھے، شیر شاہ سوری کے بارے میں آتا ہے، جب اس نے دلی کا تخت فتح کیا، ہندوستان پہ حکومت شروع کی، تو وہ 60 ایئرس کا تھا، تو اس نے کہا کہ میرے سر پر حکومت کا تاج تب سجائے جب میری زندگی کا سورج غروب ہو رہا ہے۔ کتنی زندگی رہ رہی، آپ ہم تو یہاں پہ کہتے ہیں نا 40-50 سال کے ہوتے ہیں تو تب ہم کہتے ہیں اب ہم سیٹل ہو گئے، کہتے ہیں نا سیٹل ہو گیا، پہلے تو ساری مشقت محنت، بس اچھی یہ کر لوں، گھر بنا لوں، یہ کر لوں، یہ کر لوں، جب 40-45 سال کے ہوتے پھر کہتے ہیں اب سیٹل ہوئے، اب آگے رہ کتنا گیا، ان چیزوں سے نفع کمان آپ کو حاصل کرنے کے لیے اب زندگی رہ کتنی گئی، ایوریج لائف اس وقت کیا ہے، 60-70 سال یہ ایوریج لائف ہے، اور وہ بھی آدھا ٹائم بیماریوں کے اندر انسان گزارتا ہے۔ سوچیں کہ اس نے کہا کہ اب تو میرے جانے کا ہی ٹائم آ گیا جس وقت کہ مجھے حکومت ملی ہے، 66 سال کی عمر میں وہ فوت ہو گیا، کیا 6 سال کی حکومت۔ ہاں ہم یہ سمجھتے ہیں کہ پتہ نہیں ہم اب سیٹل ہوئے ہیں تو اب بیٹھنے کا ٹائم آ گیا، اب مزہ آئے گا، وہ آپ کو پتہ نہیں ہے، اب تو جانے کا ٹائم ہے، اب تو آپ کو آگے کا سوچنا چاہیے۔ انسان دل لگا کے بیٹھ جاتا ہے یہیں پر اور سوچتا ہے بس یہی ہے، یہی میری جنت بن جائے، اور اسی سٹرگل میں کہ میری خواہشات پوری ہو جائیں، میں اپنی خواہشات کے پیچھے ہوں، وہ ہے نا ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے۔ جس بڑا بے وقوف ہے جس نے اس دنیا کو خواہشات پوری کرنے کی جگہ بنا لیا، اگر میرے گولز یہ ہیں، یہ ہو جائے، ایسا ہو جائے، ایسا ہو جائے، خواہشات تو کبھی ختم نہیں ہوں گی، انسان کی زندگی ختم ہو جائے گی، یہ خواہشات ختم نہیں ہونی آپ کی۔ ایک خواہش پوری ہوتی ہے تو دوسری سر اٹھا لیتی ہے، دوسری پوری ہوتی تو تیسری سر اٹھا لیتی ہے۔ دیکھیں ابھی تک آپ کی کتنی خواہشات پوری ہوئی ہوں گی، لیکن کیا ختم ہوئی؟ نہیں۔ یہ جنت ہی ہے کہ جہاں پہ خواہشات پوری ہوتی رہیں گی، ہوتی رہیں گی، ہوتی رہیں گی۔ یہاں پہ کئی خواہشات ہیں، وہ تو انسان بس خواہش ہی رہ جاتی ہے، پوری ہو ہی نہیں پاتی۔ انسان پرفیکشن چاہتا ہے، پرفیکشن یہاں پہ ہے نہیں۔ پرابلم یہ ہے کہ یہ اس دنیا میں سب سے بڑا نقص یہ ہے، سب سے بڑی اس کی کمی یہ ہے کہ یہاں پہ کوئی بھی چیز پائیدار نہیں ہے، کوئی بھی چیز پرماننٹ نہیں ہے، پرفیکشن یہاں پہ نہیں ہے، یہ پرفیکٹ ہو ہی نہیں سکتی۔ آج دیکھیں آپ جن کو آپ سمجھتے ہیں نا، یہ بڑی خوش ہے، یہ تو میں تو اس کے اوپر اتنی، آپ فیس بک پہ اس کی تصویریں دیکھتے ہیں تو آپ کہتے ہیں واہ بھائی ایسی زندگی ہونی چاہیے۔ کبھی ان لوگوں کو ٹٹول کے تو دیکھو ان کے اندر کتنے غم ہوتے ہیں، وہ اپنی تصویریں تو لگا لیتے ہیں وہاں پہ، یہاں پہ ٹور کر رہی ہے، یورپ پہنچی ہوئی ہے، یہ پہنچی ہوئی، ان کی زندگیاں کبھی کھول کے دیکھیں کہ ان کے اندر کتنے غم ہیں، کتنے غم ہیں ان کے اندر۔ اگر آپ کو کوئی بتاتا نہیں تو آپ سمجھتے ہیں کہ یہ پرفیکٹ لائف گزار رہی ہے، پرفیکشن نہیں ہے یہاں پہ۔ کسی کو شوہر کی طرف سے غم ہے، کسی کو اولاد کی طرف سے غم ہے، کسی کو کوئی بیماریاں ہیں، کسی کے گھروں کے کوئی ایسے مسئلے ہیں، ہر کوئی مسئلوں میں پھنسا ہوا ہے، دیکھتے نہیں ہیں آپ؟ ہم سوچتے ہیں ہمارے ہی مسئلے ہیں، وہ دیکھو اس کی کتنی شاندار زندگی، بس ایسی مجھے مل جائے نا تو بس مزہ آ جائے، آپ دیکھو گے مزہ تو ان کو بھی نہیں آتا۔ ये सब बनावट है, ये सब हम अपने चेहरों पे मुस्कुराहट लिए फिरते हैं और सोचते हैं, दूसरों को भी देखते हैं तो सोचते हैं बस सारी खुशियां तो इसको मिली हैं, हमें देखो हम कितनी परेशानी में हैं। नहीं, यहाँ पे कोई खुश नहीं है, यहाँ पे परफेक्शन नहीं है, यहाँ पे सब लोग ऐसे हैं कि कोई ना कोई मसला, कोई ना कोई तकलीफ, कोई ना कोई परेशानी लिए घूम रहे हैं, क्योंकि ये जन्नत नहीं बन सकती। और लोगों, अगर तुमने खुशियाँ वाकई पानी है, चाहते हो कि हमारी ज़िंदगी फुल ऑफ इन्जॉयमेंट, फुल ऑफ हैप्पीनेस हो, तो जन्नत के लिए कोशिश करो। इस दुनिया को अगर कोई जन्नत बनाने की कोशिश करेगा, वो थक जाएगा, कब्र में चला जाएगा, ये जन्नत नहीं बनेगी। हाँ, लेकिन अगर तुम उसके लिए कोशिश करोगे तो वहाँ की जन्नत पालोगे, एटर्नल लाइफ की। यहाँ पे फॉर एग्जांपल कोई पैदा होते ही उसको बादशाह भी बना दें, तब भी उसकी बादशाहत कितनी होगी? मैक्सिमम 100 साल की, मैक्सिमम 100 साल की, और उसमें भी कितनी परेशानियाँ होंगी। और वहाँ की ज़िंदगी मैंने आपको बताई कि कैसी है, जो आबादा खालिदीन फीहा अबादा कुरान कहता है, कभी ना ख़त्म होने वाली। उसने ख़त्म होना ही नहीं, उसकी कोई लिमिट ही नहीं, उसकी कोई एज नहीं। अल्लाह ने बताई कि वहाँ पे इतनी एज तक तुम रहोगे। यहाँ की तो हम सबको पता है कि एक एज है, हम में से कोई 100 ईयर्स को पहुँचने वाला नहीं। आजकल तो ये चीज़ ही ख़त्म हो गई, 100 साल से पहले ही हमने ख़त्म हो जाना। अगली सेंचुरी तक हम में से कोई जितने बैठे हुए यहाँ पे, अगली सदी 22वीं सदी जब शुरू होगी तो हम कहाँ होंगे? ज़मीन के नीचे। उसके लिए तैयारी करो। उसकी तैयारी हमारी कितनी है कि हमारी कब्र जन्नत का बाग बन जाए। हाँ, इसकी तैयारी करो कि हशर में जब उठें तो दाएं हाथ में हमें आमालनामा मिले। इसकी तैयारी करो कि मीज़ान में जब हमारे अमल तुलें तो हमारी नेकियां बढ़ जाएं। इसकी तैयारी करो कि पुल सिरात भी जब जाएं तो हम हवा किसी तेज़ी से गुजर जाएं। देखो, हम यहाँ पे अपने घरों को ठंडा रखने के लिए कमाइयाँ करते हैं ताकि एसी लगवाएं। कोई गर्मी में नहीं रहना चाहता, उसके लिए कमाई करते हैं ना, पैसा कमाते हैं, किस लिए? ताकि एसी वाले घरों, ठंडे घरों आराम मिले। हम यहाँ पे गर्म पानी नहीं पीना चाहते, उसके लिए हम क्या करते हैं? हम कमाई करते हैं, फ्रिज खरीदते हैं ताकि ठंडा पानी मिले। हम यहाँ पे ज़मीन पे नहीं सोना चाहते, हम कमाइयाँ करते हैं ताकि हम अच्छे गद्दे बिस्तर खरीद सकें और नरम गद्दों और बिस्तरों पर सोएं। हम यहाँ पे कमाइयाँ करते हैं कि ऐसे नहीं कि बस ऐसे ही हम घर तो हमने ले लिया, उसके बाद उसकी कोई फर्नीचर ही ना हो, सजावट ही ना हो। हम उसकी सजावट के लिए भी, आँखों की लज्जत के लिए भी हम कमाइयाँ करते हैं ताकि हम खरीदें ऐसी चीज़ें जिनसे हमारी आँखों को भी लज्जत मिले, सजावटें हों, हमारे घर खूबसूरत लगे। जो अभी तक मैंने आपको बताया कि ये ज़िंदगी इतनी छोटी सी है, उसके आराम के लिए, उसमें अच्छा खाने के लिए, अच्छा पीने के लिए, अच्छा रहने के लिए, हम कितनी ज़्यादा हार्ड वर्क करके, हम कितनी मेहनत करके, और फिर उसके बाद हम ये चीज़ें अपने लिए ख़रीदते हैं, ऐसा ही है ना? मुझे बताएं, क्या उस ज़िंदगी के लिए जहाँ पे जो कब्र में हमने पता नहीं कितने हज़ारों साल रहना, जब तक क़यामत नहीं आनी कब्र में ही रहना ना, उस कब्र के घर के लिए हमने कितनी मेहनत की है कि वहाँ पे भी लाइट हो, वहाँ पे भी लाइट हो सकती है। वो अंधेरे का घर है लेकिन वहाँ पे आप लाइट जलवा सकते हैं, उसके लिए आपने कोई इंतज़ाम किया? वहाँ की लाइट कौन सी है? नेक अमल है, कुरान है। यहाँ पे हम कहते हैं हमसे अकेले नहीं रह जाता, दिल घबराता है कोई हमारे पास हो। हाँ, तो सब घर छोड़ के चले जाएँ तो बस घबराहट शुरू हो जाती है, अकेले अकेले कैसे रहें? क्या कब्र में अपने लिए साथी बनाने के लिए मेहनत की? कब्र का साथी कुरान है, क्या उसके लिए आपने कुछ कमाई की? देखो, यहाँ पे आदमी औरतें सुबह से निकल जाते हैं, आप रश आवर देखते हैं कैसा होता है, कितना लोग भाग रहे थे। जब भी मैं रश आवर देखती हूँ ना, मुझे यही बात के ख्याल आता है कि देखो लोग कैसे भाग रहे हैं, कितनी मेहनत कर रहे हैं अपनी दुनिया के लिए। हमारे वहाँ पे स्नो होती है, जब स्नो होती है तो वो सुबह सवेरे मुंह अंधेरे उठ के लोग ना अपनी गाड़ियाँ साफ करते हैं, अपनी ड्राइववे साफ करते हैं, क्यों? काम पे जाना है। कितनी मेहनत कर रहे हैं, किसका नहीं दिल करता सोया रहे, लेकिन सब भाग रहे हैं, ट्रेनें भरी हुई हैं, सड़कें भरी हुई हैं, सब जा रहे हैं, किस लिए? कमाई करने के लिए ना। किस लिए कमाई करते हैं? कि यहाँ पे अच्छा खा लें, अच्छा पहन लें, अच्छी तरह रह लें। और क्या 70-80 साल की जिंदगी के लिए तुम इतनी मेहनत करते हो? हमेशा की जिंदगी के लिए कोई मेहनत की जरूरत नहीं है क्या? उसके लिए कमाई करने की कोई जरूरत नहीं है? खुद सोचो, ये शैतान का धोखा है। अल्लाह ताला फरमाते हैं कुरान में, वो आदू वो मुबीन है, वो तुम्हारा खुला दुश्मन है। ये शैतान का धोखा है जो कहता है कि नहीं कोई नहीं जरूरत है, वो अल्लाह गफूर रहीम है, तुम्हारे तो सारे वैसे ही तुम बख्शे जाओगे, तुमने तो कलमा पढ़ ही लिया। ये शैतान का धोखा, इस धोखे को समझें। इतनी आसान नहीं है जन्नत जितनी कि हमने समझी हुई है कि हम कुछ भी ना करेंगे, बस दुनिया अपनी बनाते जाएंगे और जन्नत हमें मिल जाएगी। खुद सोचो, अगर तुम फिरौन वाली जिंदगी गुजारते तो मूसा वाली मौत कैसे मिलेगी? खुद सोचो कि अगर तुम मुनाफिकीन वाली जिंदगी गुजारते हो तो तुम्हें सहाबा वाली मौत कैसे मिल सकती है? खुद सोचो, सहाबा कराम तो नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ रह के भी इन खुशफहमियों का शिकार नहीं थे कि बस अल्लाह तो गफूर रहीम है, हमें तो माफी कर देगा, हमें क्या जरूरत है कुछ अमल करने की? हमने पता नहीं इतना ही आसान समझा हुआ है, कुछ भी ना करो बस सारा दिन मजे करते रहो, फन करते रहो, हमारी जिंदगी एंटरटेनमेंट है, फन है, पहले कमाइयां करो फिर जमा करके फिर वेकेशन पे चले जाओ, तो सारा वक्त अल्लाह को भूल के जिंदगी गुजारे रखो और जन्नत तो हमारे लिए। ऐसा नहीं है। हजरत उमर भी जिस वक्त उनकी वफात का वक्त था तो उस वक्त बेटे की गोद में उनका सर था, तो फरमाते मेरा सर जमीन पे रख दो, तो बेटे ने उनका सर जरा आगे किया, टांग पे जरा एंड पे ले गया, फरमाया अरे बेवकूफ मैं कह रहा हूँ मेरा सर जमीन पे रख दे, डांटा बेटे को। तो बेटे ने सर उठा के जमीन पे रख दिया, फिर अपना चेहरा मट्टी के ऊपर रख के रोने लगे फूट फूट के और फरमाने लगे, ए उमर तू हलाक हो गया अगर तेरे रब ने तुझे माफ ना किया तो, तू हलाक हो गया, तू बर्बाद हो गया अगर तेरे रब ने तुझे माफ ना किया तो। जबकि ये उमर कौन है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जहां से उमर गुजरता है शैतान रास्ता छोड़ देता है। ये उमर वो है कि हजरत अली खड़े हुए हैं इनके जनाजे पर और क्या फरमा रहे हैं कि इन कानों ने हजारों बार एक बात सुनी है, ए उमर ये जगह ना तेरे लिए थी, ये जमीन का टुकड़ा, आपको पता है ना नबी सल्लल्लाहु अलैहि वसल्लम की रोजा मुबारक है और साथ ही हजरत अबू बकर सिद्दीक है और साथ ही हजरत उमर, उनकी कब्रें हैं वहां पे आराम फरमा रहे हैं। तो हजरत अली फरमाते हैं कि ए उमर ये जगह तुझे ही मिलनी थी, ये तेरे लिए ही थी, क्योंकि इन कानों ने हजारों दफा सुना मेरे नबी को ये फरमाते हुए कि मैं अबू बकर और उमर गए, मैं अबू बकर और उमर आए, मैं अबू बकर और उमर दाखिल हुए, मैं अबू बकर और उमर निकले, इन कानों ने हजारों बार ये सुना, ये तेरे लिए ही जगह थी। ये वो उमर है रजी अल्लाह तआला अन्हु। तो हम किन किन किसने हमें धोखा दिया हुआ है? इस जिंदगी ने हमें इस कदर धोखे में डाल दिया है कि हम बस इसके अंदर इतने गर्क हो गए हैं, इतने मशहूल हो गए हैं कि हमें याद ही नहीं कि हमारी कोई वापसी है, हमें याद ही नहीं। इसीलिए आपको जगाने के लिए है ये कुरान, ये कुरान जगाता है इंसान को। जिस नींद में, जिस गफलत में हम सोए हुए हैं ना, ये कुरान हमें ऐसे वेकअप करता है। ये वो अलार्म है जो आप लगाते हैं जब आप सुबह को आपने उठना होता है तो आप अलार्म लगा के उठते हैं ना, ये वो अलार्म है जो आपको जगाता है कि इस नींद से उठो। हम कहते हैं कुरान में आप हमें क्या सिखाएंगी, सब कुछ आता है हमें, भला हमें नहीं नमाज पढ़नी आती, भला हमें नहीं रोजे का पता, आप हमें क्या सिखाएंगे? ये सिखाता है आपको कि निकलो इन इन टेम्पटेशंस, इन डिज़ायर्स के ऊपर ज़िंदगी गुजारने से, ख्वाहिशात के पीछे भागने से, इस दौड़ में से निकलो। ये ज़िंदगी नहीं है, असल ज़िंदगी तो वो है, ये रिमाइंडर है, ये याद दहानी है, वरना हम गर्क हो जाते हैं और हमें होश ही नहीं है। ये ना हो कि होश उस दिन आए जिस दिन जाने का वक्त हो। होश तो आ जाना है, जिस बेहोशी में हम हैं ना उससे होश तो आ जाना है, लेकिन वो होश जिसको उस दिन आया जिस दिन उसने जाना हुआ, तो फिर उसका फायदा नहीं है। याद रखिए, वो इंसान नाकाम हो गया कि जिसको जब मौत आए और वो कहे हाय अभी तो मैंने बड़ा कुछ करना था, हाय अभी तो मैंने बड़ा कुछ करना था, ये क्या हो गया, वो समझे नाकाम है, फेल। वहां पे तो फैसले बाद में होने हैं, इंसान को खुद ही पता है कि मैं क्या कर रहा हूँ। कफा भी नफसी कल यौमा हसीबा, अल्लाह ताला को क्यामत के दिन फरमाएंगे तू अपने हिसाब लेने के लिए खुद काफी है। तुझे पता है तू क्या करके आया, और हम सब जितना किसी को धोखा देने, मैं आपको धोखा दे दूं, मैं बड़ी नेक हूँ, मैं यहाँ पे बैठी हुई दर्स दे रही हूँ, मैं बड़ी नेक हूँ, मुझे खुद पता है कि मैं क्या हूँ, आपको भी खुद पता है कि आप क्या हैं, कोई बताए ना बताए, हम खुद जानते हैं हम किस दौड़ में लगे हुए हैं, हम किधर फंसे पड़े हैं, हमारा जहन, हमारा दिन किधर गुजरता है, हमारी सोचें क्या हैं, हमारे अमल क्या हैं, हमारा दिन का जितना अमल है उसमें से आखरत के लिए कितना है और दुनिया के लिए कितना है, हम खुद अच्छी तरह जानते हैं। लेकिन जिस बंदे को उस दिन होश आया जब मौत आ रही है ये बात उस दिन उसको समझ आई, अभी तो हम धोखा देते रहते ना अपने आप को, बहलाते रहते हैं अपने आप को, किसी और चीज में लगा लेते, नहीं कोई बात नहीं, सारे अब ऐसा कर रहे हैं तो क्या हो गया, अगर मैंने भी कर लिया, देखा नहीं उसको, देखा नहीं उसको, क्योंकि हम देखते हैं सब एक दौड़ में लगे हुए तो हम भी उसमें लग जाते हैं, फिर हम कहते हैं सारे ही तो वो कर रहे हैं, और मैं क्या पागल हूं कि मैं इससे हट के कुछ और शुरू कर दूं। लेकिन वो बेवकूफ हैं जो एक दौड़ में लगे हैं, असल वो है इंसान कामयाब जो कि जब मौत आए तो वो कहे अल्लाह तूने जितनी जिंदगी दी थी ना मैंने अपनी तरफ से पूरी कोशिश कर ली, मैंने अपनी पूरी कोशिश कर दी, अल्लाह अब तू गफूर रहीम, अब तू माफ कर दे, मैंने तो हर दिन अपना, हर रात अपनी अल्लाह तुझे राजी करने के लिए गुजारी, अल्लाह इससे ज्यादा मैं कुछ नहीं कर सकती थी। ये है वो जो कामयाब है। हम अपने आप को पूछें कि आज अगर मुझे मौत आ जाती है तो मैं इन दोनों में से क्या बात कहूंगी, मुझसे, मैंने नहीं आपसे सवाल करना, आप अपने आप को पूछो। जब से मैं ह्यूस्टन आई हूं ना 5 मौतों का मुझे पता चला, 5 मौतों का, यानी अभी ये पिछले 4-5 दिनों में ही, यानी ये वो होते तो बहुत होंगे लेकिन यानी मुझे, मैं पर्सनली अपना कह रही हूं कि 5 मौतों का मुझे पता चला, ऐसा लग रहा है पीछे आगे पीछे भागते जा रहे हैं, जाते जा रहे हैं। तो हम भी तो अपना सोचें कि आज मेरे लिए अगर ये मौत का फरिश्ता आ जाता है, आपको पता है ना कि जो वक्त है वो भी मुकर्रर है, जो फरिश्ता हमारी जान निकालने आने वाला है वो भी मुकर्रर है, लेकिन वो क्या वेट कर रहा है, उस टाइम का, उस मिनट, उस सेकंड, उस दिन, उसका वेट कर रहा है कि जब वो आएगा, वो इन्हीं दिनों में से होगा, ये 365 डेज ऑफ द ईयर है ना, इनमें से ही कोई दिन होगा, मंडे ट्यूजडे वेंसडे थर्सडे फ्राइडे सैटरडे संडे, इनमें से कोई दिन होगा ना, इन्हीं महीनों में से कोई एक महीना होगा, जैसे आपका बर्थडे है आप अपनी बर्थडे मनाते हैं, इसी तरह डेथ डे भी एक है, बस पता नहीं है, बुकिंग सब की हुई भी है एक फ्लाइट में जिसने जाना है, सिर्फ टाइम नहीं पता कि कौन सा टाइम है। हाँ लेकिन जब बारी आ जाएगी तो ना कोई बचा सकेगा ना डिले हो सकेगी, उस वक्त सोचो कि मैं उनमें से क्या कहने वाली होंगी। इन दोनों को मैंने आपको बता दिया कि आप ये कहेंगे हाय आ भी क्या टाइम, मैंने तो अभी कुछ करना था, मैंने तो अभी कुछ भी नहीं किया, या ये कहेंगे अल्लाह मैंने कर लिया जितना कर सकती थी। खुद अपने आप को जवाब दीजिए, खुद ही आपको पता चल जाएगा कि रिजल्ट क्या है, ये कोई सरप्राइज नहीं होगा हमारे लिए, हम खुद जानते हैं हम कितने पानी में हैं। तो फिर अपने आप को हम क्यों धोखा देते हैं, हम क्यों अपने आप को उस चीज़ के अंदर लगाए हुए हैं और इतना अपने आप को गर्क किए हुए कि हमें होश ही नहीं आके देता, क्यों हम ऐसी दुनिया के पीछे भाग रहे हैं जो मिल नहीं सकती, जो हम चाहते हैं 100% वो मिल नहीं सकता, फिर भी हम अपने आप को खपाते चले जा रहे हैं। अल्लाह ताला कुरान पाक में फरमाते हैं सूरतुल गाशिया में आमिलतुन नासिबा के कुछ चेहरे ऐसे होंगे उस दिन जो थके होंगे, इतनी थकन होगी ना उनके ऊपर, थके किस बात से होंगे, इस बात से थके होंगे कि दुनिया में उन्होंने इतनी मेहनत की, इतनी मेहनत की, लेकिन उनकी मेहनत किसके लिए थी, बस इस दुनिया के लिए थी। जैसे होता है ना आप देखते हैं जो बेचारे दुनिया के अंदर भी मजदूरियां करते हैं, उस तरह करते हैं, जिन्होंने बड़े टफ हालात देखे होते हैं, आप देखते हैं ना उनके चेहरों से ही पता चल जाता है, कहते हैं इस बच्चे, इवन बच्चे भी, ऐसे बच्चे जो बेचारे रुल के पले होते हैं, कहीं यतीम होते हैं कहीं, किस तरह से उन्होंने उनके चेहरों के ऊपर ये यानी मुशक्कत की एक आसार होते हैं। और जो बच्चे नाजो नाम में पले होते हैं, लग्जरीज में पले होते हैं, या जो औरतें हैं या वो, देखेंगे आपके उनके चेहरे ही बता देते हैं फ्रेश हैं खुश हैं, और कुछ के चेहरे ऐसे होते हैं कि थके हुए बेचारियाँ उन सुबह करते हैं उनको पता ही नहीं होता कब दिन भी गुजर गया, रात हो गई, रात करते हैं पता ही नहीं चलता कब दिन हो, मशीन की तरह लगे हैं। تو ان کے چہروں پہ ایک تھکان ہوتی ہے نا، قیامت کے دن بھی ایسا ہوگا کہ عاملۃ الناصبہ، کچھ لوگ چہرے ہوں گے اتنے تھکے ہوں گے، تھکن سے چور ہوں گے، وہ کیا کرتے تھے دنیا میں، وہ بس اسی کے جھمبیلوں میں پڑے ہوئے تھے. یہاں پہ انہوں نے اتنی محنت کی، اتنی محنت کی کہ وہ تھک گئے چہرے، لیکن وہ ساری محنت کس کے لیے تھی؟ بس اس کو اچھا بنانے کے لیے تھی، آخرت کے لیے کچھ کیا ہی نہیں. حضرت عمر نے ایک عیسائی راہب کو دیکھا تو رونے لگے، اس کے چہرے پہ اتنی تھکن تھی. ظاہر ہے رہبانیت میں یہ لوگ نکل جاتے ہیں جنگلوں میں، گھروں سے دور، تو رونے لگے. اور یہی آیت تلاوت فرمائے، عاملۃ الناصبہ، دیکھو اتنے تھکے ہوئے چہرے ہیں لیکن آخرت میں کچھ بھی نہیں ان کے لیے، جو ساری محنتیں ہیں یہیں پہ ختم ہو جانی ہیں ان کی. تو ایسا نہ ہو کہ ہماری ساری محنتیں یہیں کے لیے لگ جائیں. اور عاملۃ الناصبہ، محنت تو بہت کی، مشقت تو بہت کی، لیکن ساری محنت مشقت یہیں کے لیے تھی، آخرت کے لیے ان میں کچھ حصہ ہی نہیں تھا. اس لیے میری بہنوں، ابھی ہمارے پاس وقت ہے الحمدللہ. اللہ تعالیٰ ہمیں یہ جو سنواتا ہے نا، یہ جن مجلسوں میں ہم جاتے ہیں، کوئی بات ہم سنتے ہیں، یہ کسی بندے کی طرف سے نہیں ہوتی، یہ اللہ کی طرف سے آپ کے لیے میسج ہوتا ہے. کیونکہ اللہ تعالیٰ آپ کے ساتھ کوئی بھلائی چاہتا ہے تو آپ کو وہ سنواتا ہے، ٹھیک ہے نا. یہ اللہ تعالیٰ کی بڑی رحمت ہوتی ہے. انہوں نے پتہ نہیں کتنے لوگوں کو بلایا ہوگا، ان میں سے کچھ لوگ آ ہی نہیں سکیں گے، چاہے انہوں نے پلان بھی کیا ہو نہیں آ سکیں گے، ان کے نصیب میں نہیں. یہ بھی نصیب ہے، یہ بھی نصیب ہے، یہ بھی رزق ہے. اللہ کسی کو بٹھاتا ہے اور سنواتا ہے، ہاں سنواتا ہے، یہ اس کی رحمت ہے. جیسے رزق ہے نا، یہ کھانا پینا رزق ہے، یہ بھی رزق ہے. یہ جس جس کے نصیب میں ہوتا ہے وہ سن لیتا ہے، کیونکہ اللہ تعالیٰ اس کو بلانا چاہتا ہے. یہ اب فرشتے تو نہیں اترنے یہاں پہ جو آ کے آپ کو کہیں گے کہ آ جاؤ اللہ کی طرف. آپ کوئی آ کے، کوئی پیغمبر بھی نہیں آنا کہ جو آ کے ہمیں بتائے. اب تو ایسے ہی میرے جیسے کوئی نکمے لوگ ہی ہوں گے جو کہ لوگوں کو بلائیں گے کہ آ جاؤ لوگو اللہ کی طرف آ جاؤ، بس کر دو. کبھی تو ہوگا کہ بس، ہم تو دوڑے جا رہے ہیں، دوڑے جا رہے ہیں، فرصت ہی نہیں کچھ سوچنے کی. کبھی تو ہوگا وہ بس کافی ہے اب. کبھی تو قناعت آئے کہ بس ہم کیسی دوڑ میں لگ گئے ہیں جس نے ختم ہی نہیں ہونا. اور یہ جوانی جلدی گل جائے گی، بڑھاپا آ جائے گا، اور وہ بڑھاپا جلدی ختم ہو جائے گا اور قبر آ جائے گی اور پتہ بھی نہیں چلے گا. تو اللہ تعالیٰ سنواتا ہے تاکہ تم پلٹ آؤ. یہ اللہ کی خاص رحمت ہے آپ کے لیے، یہ اللہ کی طرف سے پیغام ہے آپ کے لیے، میری طرف سے نہیں ہے. اور قیامت کے دن یہ جتنی مجلسوں میں آپ سنتے ہیں نا کوئی بات، کہیں کہیں مسجد میں گئے آپ نے سنی، یا آپ درس میں آئے آپ نے سنی، آپ نے واٹس ایپ پہ کوئی میسج پڑھ لیا، آپ نے فیس بک پہ کوئی پڑھ لیا، کسی نے کوئی آپ کو لیکچر بھیج دیا آپ نے وہ سن لیا، یاد رکھیے قیامت کے دن یہ انسان کے حق میں بھی حجت ہو سکتا ہے اور خلاف بھی. کیونکہ اللہ تعالیٰ فرمائے گا، جب انسان کہے گا نا یا اللہ مجھے موقع دے، میں واپس دنیا کے اندر جاؤں، میں کوئی نیک عمل کر لوں، اس وقت تو میں نے کیے نہیں، اب مجھے موقع دے، اللہ تعالیٰ پھر گنوائیں گے. وہ یاد ہے اس مجلس کے اندر تم بیٹھے تھے، وہ جو باتیں تم نے سنی تھی وہ اللہ ہی کی طرف سے تو ایک میسج تھا تمہارے لیے، تم پھر کیوں نہیں آئے اللہ کی طرف؟ یاد ہے وہ جو ایک دفعہ تم نے مسجد کے اندر یہ کسی کا بیان سنا تھا، وہ اللہ ہی نے آپ کو اپنی طرف بلایا تھا، آپ نے کیوں نہیں ہوش کیا؟ تو یہ حجتیں ہیں، یہ ایکسکیوزز بن جائیں گے. یہ اللہ بلاتا ہے اور چاہتا ہے انسان پلٹ آئے، لیکن جب انسان نہیں پلٹتا اور قیامت کے دن وہ حسرت کرے گا نا، تو پھر اللہ تعالیٰ فرمائیں گے اب کیا حسرت کا فائدہ، میں نے تو تمہیں بہت چانسز دیے، بہت چانسز دیے، تم نہیں پلٹے. تو اس دن حسرتیں ہوں گی. جانتے ہیں کن کن چیزوں پہ حسرت ہوگی؟ ایک تو حسرت یہ ہوگی کہ میں نے کیوں اپنا وقت ضائع کیا دنیا کے اندر، مجھے اللہ نے زندگی دی تھی. دیکھو آج کی جو غفلت ہے نا، وہ کل کی حسرت ہے، یاد رکھیں. آج اگر آپ غفلت میں زندگی گزارتے ہو تو کل یہ حسرت بن جائے گی، ریگریٹس، ریگریٹ کرو گے کہ کیوں. انسان، قرآن میں آتا ہے انسان اپنے ہاتھ ایسے چبائے گا، ایسے چبائے گا اپنے ہاتھ قیامت کے دن، اور کہے گا ہائے میں نے کیا کر لیا اپنے ساتھ. آپ نے دیکھا جب کبھی کوئی نقصان ہوتا ہے، کبھی کسی کو لاس ہو جائے، تو لوگ کیا کرتے ہیں، ہائے میں نے یہاں پہ کیوں انویسٹ کر دیا، ہائے میں نے کیوں، وہ کون سا دن تھا، میں نے کس کے کہنے پہ یہ کر دیا، میں نے کیوں ایسا کیا. انسان اتنا اپنے آپ کو ملامت کرتا ہے. کئی لوگ ڈپریشن کا شکار ہو جاتے ہیں, کئی لوگ اپنے آپ کو کوئی خودکشیاں کر لیتے ہیں. آپ نے دیکھا جن کے بزنس میں لاسز ہو جاتے ہیں, کچھ کیوں کرتے ہیں؟ وہ جو لاس کا احساس ہے نا, وہ ان کو جینے نہیں دیتا, وہ ان کو مسلسل ڈپریشن کا مریض بنا دیتا ہے. اسی طرح قیامت کے دن یہ لاس کہ میں نے اپنی پوری زندگی برباد کر دی, یہ اٹرنل لائف اس کو برباد کر دیا, یہ انسان کو اس قدر رنجیدہ کر دے گا. جو عذاب ہے وہاں کے, آگ کا عذاب, یہ عذاب وہ تو الگ ہیں, جو یہ ریگریٹ ہے نا, جو ایک وہاں پہ اسپریچل عذاب بھی ہے, فزیکل تو ہے ہی, ایک اسپریچل یہ ہے کیوں ایسا کیا, کیوں نہیں میں نے سمجھا, کیوں نہیں میں نے مانا. تو اس کی کچھ مثالیں قرآن کریم میں ہیں, جیسے کہ سورۃ الفجر میں اللہ تعالیٰ نے فرمایا ہے کلا اذا دکت الارض دکن دکا, ہرگز نہیں جب یہ زمین جو ہے یہ کوٹ کوٹ کے ریزہ ریزہ کر دی جائے گی. وجاء ربک والملک صفاً صفاً, اور تیرا رب بھی اور فرشتے صف در صف. یہ میدان محشر کا سین ہے جو اللہ تعالیٰ نے بتایا انسانوں کے سامنے. ایسی قرآن میں تصویر کشی کی گئی ہے نا, ان سینز کو ایسے دکھایا گیا کہ ایسے لگتا ہے ہمارے سامنے ایک ریئلٹی بن کے, جیسے ہم سب کچھ دیکھ رہے ہیں. کہ اللہ تعالیٰ نے فرمایا ایک وہ بھی دن آئے گا یہ زمین جس پہ تم رہتے ہو اور جس کو سمجھتے ہو نا, یہ کوٹ کے ریزہ ریزہ کر دی جائے گی. اور میدان معاشر کا سین ہے کہ اللہ تعالیٰ کا عرش آئے گا اور فرشتے صف در صف کھڑے ہو جائیں گے, فرشتے گھیر لیں گے لوگوں کو, سارے انسان ایک جگہ کھڑے ہوئے میدان معاشر میں اور فرشتوں نے گھیرا ہوا ہے اور فرشتوں کی صفیں ہیں. وجیء یومئذ بجہنم, اس دن جہنم کو گھسیٹ کے لایا جائے گا میدان معاشر میں. جہنم ایک بلا ہے, ایک لیونگ تھنگ ہے, وہ ایسی آگ نہیں جیسی آپ کی یہاں پہ جلاتے ہیں, وہ ایک بلا ہے, مونسٹر. وہ ایسا مونسٹر ہے جو چیخیں بھی مارتا ہے, غصہ بھی کرتا ہے, گھورتا بھی ہے, دیکھتا بھی ہے. تو وہ اتنا بڑا مونسٹر ہوگا, اتنی بڑی آگ ہوگی کہ جس کو چینز میں باندھ کر پھر اس کو لایا جائے گا حشر کے میدان میں, اس جہنم کو. اور جب لایا جائے گا تو وہ غصے سے بپھر رہی ہوگی, غصے سے پاگل ہو رہی ہوگی. اتنا اس کا غیظ اور غضب ہوگا اس جہنم کا کہ آپ پہ سے باہر ہونے کی وجہ سے وہ ایسے کرے گی کہ میں یہ ان ساری انسانیت کو نگل جاؤں ایسے. اس وقت اللہ تعالیٰ نے سورۃ الجاثیہ ہے قرآن میں کہ اللہ تعالیٰ نے فرمایا اس وقت لوگوں کا حال یہ ہوگا کہ جاثیہ یعنی گھٹنوں کے بل گر جائیں گے سب لوگ, اس کو دیکھ کے, اندر گئے نہیں ہیں, صرف دیکھا ہے اس کا سین کہ اس کو لایا جا رہا ہے. اور ہر کوئی کہے گا نفسی 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 نفسی, اللہ مجھے بچا لے, اللہ مجھے بچا لے, اللہ مجھے بچا لے. اللہ تعالیٰ نے اس سے ڈرایا ہے کہ ایسے دن کے عذاب سے اپنے آپ کو بچاؤ اس دنیا میں جس دن کوئی کسی کے کام نہ آئے گا. فرمایا کہ اس دن جب جہنم لائی جائے گی حشر کے میدان میں, یوم اذ یتذکر الانسان, اب یاد کرے گا انسان. کیا یاد کرے گا؟ وانا لہ ذکرہ, لیکن اب یاد کرنے کا کیا فائدہ؟ کیا یاد کرے گا؟ یقول, وہ کہے گا یا لیتنی قدمت لی حیاتی, ہائے کاش میں نے اس زندگی کے لیے کچھ بھیجا ہوتا. اس کو اب لگے گا یہ ہے زندگی, وہ تو کوئی زندگی ہی نہیں تھی, وہ تو ہم پاگل تھے. جیسے آج آپ سوچیں, کبھی یاد کرتے ہوں گے آپ کہ بچپن میں مجھے یاد ہے فلاں ٹوئے کے پیچھے میں اتنا روئی تھی, اتنا روئی تھی, میں نے اپنے ماں باپ کی ناک میں دم کر دیا تھا, میں نے ان کو اتنا ستایا تھا. آج آپ کو وہ کیا لگتا ہے؟ آپ کوئی اہمیت لگتی ہے اس ٹوئے کی؟ نہیں لگتی نا. کہتے ہیں آئے میں اتنی پاگل تھی نا, چھوٹے ہوتے میں نے ایسے کیا تھا, میں کھانا نہیں کھا رہی تھی, میں امی کو ستا رہی تھی, مجھے وہ کھلونا چاہیے تھا. یہ پوری زندگی نا آپ کو لگے گی کہ یہ کھلونا ہی تھی جس کے پیچھے ہم نے کتنی ضدیں کی, کتنی نفرتیں کی, کتنے کینے رکھے, کتنے لوگوں کو تکلیف دی, کتنے لوگوں کے حق مارے. یہ کھلونا لگے گی یہ پوری زندگی, اس کی ساری چیزیں جن کے لیے آج ہم مرتے جا رہے ہیں نا, یہ مل جائے, وہ مل جائے, وہ مل جائے, یہ کھلونا لگے گی. یہ تو جیسے آج ہمیں لگتا ہے وہ ہم کتنے بے وقوف تھے کہ ہم نے ایسا کیا نا, اسی طرح یہ پوری زندگی بے وقوفی لگے گی. ہم کتنے بے وقوف تھے, ہائے کاش میں نے اس زندگی کے لیے کچھ بنا کے بھیجا ہوتا. فَيَوْمَ اِذِن لَا يُعَذِّبُ عَذَابَهُ احد، اللہ تعالیٰ فرماتے ہیں تو اس دن اللہ کے عذاب کے جیسا کوئی عذاب دینے والا نہیں ہوگا، وَلَا يُوثِقُ وَثَاقَهُ احد، نہ اس کے باندھنے جیسا کوئی باندھنے والا ہوگا، پھر فرمایا لیکن اس دن وہی کامیاب ہوگا جو نفس مطمئنہ ہے، جو اللہ کی رضا میں راضی رہا کہ اللہ میں نے تیرے ساتھ سودا کر لیا اس زندگی کے اندر، اللہ یہ زندگی اللہ تعالیٰ نے یہی تو امتحان لینا ہے، تمہیں اللہ نے چوائس دے دی ہے، فریڈم دے دی ہے، جو مرضی کرو، لیکن جو ہم میں سے یہ فیصلہ کر لے گا کہ میرے پاس چوائس تو ہے لیکن اللہ میں نے اپنی فریڈم تجھے دے دی، میں اپنی مرضی سے تیری غلامی میں آ گئی، اللہ یہ دیکھنا چاہتا ہے، ورنہ تو پوری کائنات اس کی غلامی ہے، فرشتے نہیں ہیں اس کی عبادت کرنے کے لیے کافی، اللہ چاہتا ہے کہ میں نے تمہیں چوائس دی نا، تم اپنی مرضی سے یہ کہہ دو اللہ میں تیری غلام ہوں، اللہ میں نے غلامی تیری کرنی ہے، تو نے چاہے مجھے آزادی دی ہے، میں اس آزادی کو ایکسرسائز نہیں کرتی خود، مجھے اس یہ آزادی نہیں، مجھے تیری غلامی چاہیے، جیسے تو کہے گا ویسے میں کروں گی، اللہ یہ چاہتا ہے تم سے، اسی کی وجہ سے تو جنت ہے، فرشتوں کو نہیں جنت ملنی، ان کے لیے نہیں جنت اللہ نے بنائی ہے، نہ ان کے لیے جہنم بنائی ہے، ان کے لیے کچھ، یہ تمہارے لیے کیوں بنائی ہے جنت، اس لیے کہ تم اپنی فری ول کو سرنڈر کر دیتے ہو، اپنی فری ول کو گیو اپ کر دیتے ہو، اللہ تمہیں آزادی دے رہا ہے، تم خود کہہ رہے ہو اللہ مجھے آزادی نہیں، مجھے تیری غلامی چاہیے، اللہ کو یہی تو بات پیاری لگتی ہے، اللہ کو یہ تم سے مطلوب ہے، اللہ نے اس چیز کا ہی تو ریوارڈ جنت رکھی ہے، ہم کہتے ہیں نہیں میری مرضی، میں وہ کروں گی جو میری مرضی ہے، اللہ کہتا ہے اپنی مرضیاں چلانی ہیں تو وہ تو پھر تمہیں جہنم کی طرف ہی لے جائیں گی، تم اپنی مرضی سے کہو کہ اللہ میں نے وہ کرنا ہے جس میں تو راضی ہو، جو تیری مرضی وہ میری مرضی، میری اپنی کیا مرضی ہے، اللہ جو تیری مرضی وہی میری مرضی ہے، وہ اللہ کو پسند آتا ہے بندہ، پھر اللہ تعالیٰ ایسے بندے کو کہیں گے یا ایتھا النفس المطمئنہ، اے نفس مطمئن ارجعی الی ربی کی، چل اپنے رب کی طرف، راضی یا تم مرضی، وہ تجھ سے راضی، تجھ سے راضی، چل اپنے رب کی طرف، چل اس کی مغفرت کی طرف، تیرا رب تجھ سے راضی ہو گیا، تو نے اپنی پوری زندگی لگائی نا کہ میرا رب میرے سے راضی ہو جائے، خوش ہو جائے، بس وہ خوش ہو جائے، میری خوشی کیا چیز ہے، وہ خوش ہو جائے بس، وہ تیرا رب تجھ سے راضی ہو گیا، فادخلی فی عبادی وادخلی جنتی، چل میرے بندوں میں شامل ہو جا، چل جنت میں داخل ہو جا، وہ خوشی کا آپ اندازہ کریں کہ اس دن کیا خوشی ہوگی، اس کی ہوگی نا جس نے کوئی قربانی دی، جس نے اپنے جذبات کو قربان کیا، اپنی خواہشات کو قربان کیا، اللہ میری خواہش کیا ہے، میری چاہت کچھ نہیں، اللہ سب کچھ وہ ہے جو تیری چاہت ہے، جس نے گیو اپ کیا اپنی چاہت کو، جس نے اپنی چاہت کے اوپر چھری چلا دی، اپنی خواہشات پہ چھری چلائی، وہ ہوگا جس کو اللہ تعالیٰ فرمائیں گے چل اب جنت کے اندر داخل ہو، اور جب ہم اپنی خواہشات ہی کرتے رہیں تو اب یہاں پہ بھی ہماری خواہشیں چلے وہاں پہ بھی، یہ نہیں ہونا، آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ دو خوف اور دو امن اکٹھے نہیں کرتا، دو خوف اور دو امن اکٹھے نہ کرنے کا مطلب کیا، فرمایا جو دنیا میں اللہ سے ڈر ڈر کے رہا نا، یہاں پہ اللہ میں تجھ سے، اللہ یہ کوئی غلطی نہ ہو جائے، اللہ مجھ سے ناراض نہ ہو جائے، اللہ پتہ نہیں میری بخشش ہوتی ہے کہ، جو یہاں پہ ڈرتا رہا ہائے یہ گناہ نہ ہو جائے، ہائے یہ نافرمانی ہو جائے، اللہ تعالیٰ فرماتے ہیں میں وہاں پہ اس کو بے خوف کر دوں گا، اب تجھے کوئی ڈر ہی نہیں، لا خوف علیہم ولا هم یحزنون، یہی بات ہے نا، ان کے لیے جو اللہ کے ولی ایسے دوست ہوں گے ان کو وہاں پہ کوئی خوف نہیں ہوگا، ان کو کوئی ڈر نہیں ہوگا، اتنی ان کو وہاں پہ خوشیاں ملیں گی، لیکن فرمایا کہ جو دنیا میں نہ ڈر ہو کے چلا، مجھے نہیں پرواہ جو مرضی کہتا ہو قرآن اور سنا، ہم نے تو وہی کرنا ہے جو ہماری مرضی، ہم نے تو وہی کرنا ہے جو ہماری رسمیں ہیں، جو ہمارے رواج ہیں، ہم نے تو آج کا تو فیشن یہ ہے، میں نے تو یہ کروں گی، مجھے نہیں پرواہ اللہ کی کیا مرضی ہے، تو فرمایا جو یہاں بے خوف ہو کر چلا، تو اللہ تعالیٰ فرماتے ہیں کہ وہاں پہ میں اس کو خوف دلاؤں گا، یعنی وہاں پہ وہ ڈرے گا، پھر کانپے گا، پھر کہ ہائے یہ کیا ہو گیا، تو یہ یاد رکھو، اگر یا تو چوز کر لو یہاں کے خوف، یا وہاں پہ خوف چوز کر لو، آپ کی مرضی ہے، یا یہاں کے آرام چوز کر لو یا وہاں کے آرام چوز کر لو، یہاں پہ مشقت کرو گے تو وہاں پہ ہمیشہ کا آرام ملے گا، یہاں پہ تم آرام کرنا چاہتے ہو اور چاہتے ہو بس دنیا کے تو سارے کروں، آخرت کے لیے میں کچھ نہ کوئی، یہاں پہ یہ بڑا مشکل ہے، وہ بڑا مشکل ہے، تو یہاں پہ تم آرام کرنا چاہتے ہو تو وہاں پہ پھر مشقت ہے، یہاں پہ تم چاہتے ہو کہ میری اپنی مرضی چلے گی تو پھر ٹھیک ہے، وہاں پہ تو اللہ کی مرضی چلنی ہے، यहाँ पे तो अल्लाह, यहाँ पे भी अल्लाह की मर्जी चलती है, लेकिन यहाँ पे अल्लाह ने तुम्हें चॉइस दी भी है, तो फैसला तो आपके पास है, आप अपने लिए क्या चूज करती हैं। आपको यहाँ की खुशियाँ चाहिए या वहाँ की खुशियाँ चाहिए, आपको यहाँ का अमन चाहिए या वहाँ का अमन चाहिए। एक चीज़ हो सकती है, हम हमारी ये मर्जी नहीं चल सकती कि यहाँ पे भी बस बेस्ट मिल जाए, वहाँ पे भी बेस्ट मिल जाए, यहाँ पे मुझे कुछ भी ना करना पड़े और वहाँ पे मेरी मर्जी के मुताबिक मैं ऑर्डर करूँ और सब कुछ हो जाए। ऐसे नहीं होता। उठा के देखो सहाबा कराम की जिंदगी, देखो उठा के कि उन्होंने किस किस तरह कुर्बानियाँ दी हैं। हाँ, उनको तो जन्नत की बशारतें दुनिया में मिल गई, तब भी वो कैसी मुशक्कतें करने वाले थे, कितनी मेहनतें करने वाले थे। आप खुद अंदाजा करें कि जितना टाइम हम अपने घर की सफाई में लगाते हैं, क्या कभी उतना टाइम हमने कुरान पढ़ने पे भी लगाया? जितना टाइम आप खड़े होकर हंडियां पकाते हैं, क्या उतना टाइम हमने नमाज में कयाम में भी कभी लगाया? चलो अल्लाह उतना नहीं आपसे मांगता, फिर भी लेकिन कुछ तो अल्लाह की तरफ आओ, कुछ तो अल्लाह को याद करो, या बिल्कुल ही गफलत है। जितना दुनिया में रहना उतना टाइम दुनिया के लिए लगाओ, जितना आखरत में रहना उतना टाइम वहां के लिए लगाओ। सिंपल ही तो फॉर्मूला है ना, कोई इतना मुश्किल बात नहीं है। वो तो इटर्नल लाइफ है, उसके लिए कितना टाइम लगना चाहिए? ये तो छोटी जिंदगी है, इसके लिए कितना लगना चाहिए? अपने टाइम का खुद हिसाब आप कर सकते। तो ये वहां पे वो हसरत करेगा, इसी तरह इंसान वहां पे हसरत करेगा कि सूरह मुल्क में अल्लाह ताला ने फरमाया, वकालू लौ कुन्ना नस्मा व नाकिलू मा कुन्ना फी असहाब सईर। काश के मैं, हसरत अब क्या हो रही, काश के मैं दुनिया में सुन लेता, या मैं अक्ल तो इस्तेमाल करती, मैं सुन लेती। मैं इतनी मजलिसों में गई, मैं एक कान से सुनती थी दूसरे से निकाल देती थी। मैं मजलिसों में बैठी हुई और मैंने फ़ोन खोले हैं और मैं टेक्सटिंग कर रही हूँ, कब ख़त्म होगा इनका दर्स, तो ओवर हो, मुश्किल में हमें बिठाया हुआ है, लेट जाओ ताकि जो है ना ज़्यादा थोड़ा ही हमें सुनना पड़े, ख़त्म हो जल्दी मजलिस। अगर हम ये करते हैं दुनिया के अंदर, और अकलों को कहते काश हम अकल ही कर लेते, हमें अल्लाह ने अकल दी थी, हमने क्यों नहीं अकल की? उस वक्त इतना रिग्रेट होगा इस बात पे, इतनी हसरत होगी, इतना दुख होगा उनको इस बात पे कि अगर मौत होती तो हार्ट अटैक होके सब मर जाते, मौत नहीं है ना वहां पे, तो काश हम सुन लेते। क्योंकि सुनना, एटलीस्ट सुन ही लो, हम सुनना भी नहीं पसंद करते, हम कहते हैं किसी तरह बच जाए सुनने से। अगर टीवी पे कोई आ रही चीज चैनल चेंज कर देंगे, अगर कोई दर्स का सुनने का मौका मिला तो हमारा दिमाग कहीं और होगा, कोई और मजलिस पे कोई बुलाता है तो हम जाते ही नहीं है, पार्टी पे बुला ले तो हम चले जाते हैं। तो ये क्या है, क्योंकि हम सुनना नहीं चाहते। वो उस दिन कहेंगे काश हम सुन ही लेते तो हमें कोई असर ही हो जाता। फिर इसी तरह अल्लाह ताला ने फरमाया है कि उस दिन क्या होगा, उस दिन वो कैसी हसरत करेंगे। एक और हसरत बताइए कि जब उनके चेहरे आग पे भुने जा रहे हो, सूरह अज़ाब में, यौमा तो कल्लब वजूहुहुम फिन्नार। ये चेहरे हैं ना, इनको सबसे ज़्यादा इंसान किसी डेंजर से बचाता है कि हाय कोई चीज़ डेंजरस आ रही है तो इंसान अपने चेहरे पे ऐसे रखता है, ये चेहरे पे ना कोई चीज़ आए। उस दिन चेहरों का जिक्र आया कि चेहरे आग के ऊपर जब भुने जा रहे होंगे, यकूलून, तो वो कहेंगे, अब उनकी क्या हसरत है, या लैतना, हाय काश, अतान अल्लाह व अतान रसूल, काश हम अल्लाह की मान लेते और उसके रसूल की मान लेते दुनिया में, हमने क्यों ना मानी, क्यों ना मानी हमने। यानी इसका मतलब कौन कौन सी हसरतें हैं जो वहाँ पे होंगी, ये भी हसरत होगी कि हमने क्यों नहीं क्या ना माना, हमने क्यों नहीं सुन लिया। आज जो काम मुश्किल लग रहे हैं ना, कल हसरत करेंगे कि काश हम वो कर लेते। इसी तरह अल्लाह ताला फरमाते हैं सूरह आले इमरान में, यौम तजिदु कुल्लु नफ्सिम मा आमिलत मिन खैरिन मुहदरा। वो दिन होगा कि जब इंसान ने जो अमल नेकी का किया होगा उसको भी सामने पाएगा, व मा आमिलत मिन सूइन, और जो बुराई की होगी वो भी सामने होगी, और तवद्दु लौ अन्न बैनहा व बैनहु अमदम बईदा, और वो कहेगा काश मेरे और मेरे बुराई के दरमियान इतना फासला हो, दूर का फासला हो, यानी ये मेरे करीब भी ना आए, ये मेरे अमालनामे में ये बुराई लिखी हुई है, ये मेरे से दूर हो जाए। इसी तरह इंसान को एक और हसरत होगी, मैंने फलां को अपना दोस्त क्यों बनाया, हाय वो मेरी जो सहेली थी ना, वो मेरी दोस्त थी, वो मुझे अल्लाह की तरफ नहीं आने दे, और जब मैं कोई अल्लाह की बात करने लगती थी, जब मैं कोई बात ऐसी करती थी, मेरे अंदर ख्याल आता था लेकिन वो मुझे कहती थी छोड़ो, क्या तुम इन बातों में लगे हो, क्या तुम मुलानी बन रही हो, क्या तुमने ये सुन लिया, वो मुझे इस तरफ लेकर नहीं आने देती थी, इस तरफ, इस कुरान की तरफ, इस दीन की तरफ। کیونکہ انسان کی صحبتیں اس کو ہمیشہ افیکٹ کرتی ہیں. وہ کہتے ہیں نا خربوزے کو دیکھ کے خربوزہ رنگ پکڑتا ہے. انسان اپنی صحبت سے پہچانا جاتا ہے نا. آپ ویسے چاہے نہیں بھی ہوں لیکن اگر آپ بری صحبت میں بیٹھ جاتے ہیں, وہ کہتے ہیں ہمارا بچہ بری صحبت, بس بروں کی صحبت میں بیٹھ گیا, دیکھو ایسا ہو گیا. وہ خود برا نہیں تھا لیکن صحبت کی وجہ سے وہ برا ہو گیا. تو صحبت کا بڑا اثر ہوتا ہے. اگر آپ کے دوست ایسے ہیں جو آپ کو اللہ کی طرف نہیں آنے دیتے, چھوڑ دو ایسی دوستیاں, قربان کرو ان کو اللہ کے لیے. اللہ آپ کو اچھے دوست دے دے گا, صالح دوست دے دے گا, نیک مجلسیں دے دے گا, جو آپ کو اللہ کی طرف بلائیں گے, جو آپ کا ہاتھ پکڑ لیں گے, جو آپ کو حوصلہ دیں گے. تو اس دن انسان ریگریٹ کرے گا, ہائے اس میری دوست نے تو میرا بیڑا غرق کر دیا. وہ تھی جو مجھے برائی کی طرف لانے والی تھی, وہ تھی جو مجھے اس راستے کی طرف نہیں آنے, میں کہتی بھی تھی لیکن وہ نہیں آنے دیتی تھی مجھے. وہ میرا مذاق کرتی تھی, وہ مجھے باتیں سناتی تھی, اس کے ڈر کی وجہ سے نہیں میں آتی تھی. تو انسان ان چیزوں کے اوپر حسرت کرے گا. کیا کیا حسرتوں ہوں گی؟ اسی طرح موت کے وقت کی حسرت سورہ مومنون میں آتی ہے کہ انسان کہے گا, ہائے مجھے ایک دفعہ واپس بھیج دو. کیوں واپس بھیج دو؟ اللہ مجھے ایک دفعہ واپس بھیج دے. یہ فرشتے آئے میری جان نکالنے کے لیے, اللہ مجھے ایک دفعہ واپس بھیج دے. کیا کرنے کے لیے؟ میں کوئی نیکیاں کر لوں, میں کوئی نیک کام کر لوں, میں نیک بن جاؤں گی, اب میں نیک بن جاؤں گی, اب نہیں میں کچھ غلط کروں گی. سمجھ لو کہ آج وہ فرشتہ آ گیا اور ہم نے اللہ سے مہلت مانگی اور اللہ نے مہلت دے دی, تو اب کیا کرو گے؟ سمجھ لو کہ آج وہ وقت آیا تھا. اس دن تو اللہ نے ڈیلے نہیں کرنا, اس دن کہا جائے گا نہیں, یہ اللہ کا طریقہ ہی نہیں ہے کہ موت کا فرشتہ آ جائے اور وہ اس کو واپس لوٹا دے. یہ اللہ کا طریقہ نہیں ہے, اب تو ٹائم اوور ہو گیا. لیکن ہم یہ تو امیجن کر سکتے ہیں کہ اگر آج آ جائے اور میں نے آج اللہ سے بیگ کیا ہے کہ اللہ مجھے ایک دفعہ زندگی دے دے, تو پھر میں کیا کروں گی؟ اللہ نے دے دی ہے, پھر میں کیا کروں گی؟ پھر میں کیسے زندگی کو گزاروں گی؟ پھر میں عقل کروں گی یا پھر بھی نہیں کروں گی؟ تو دیکھیں یہ قرآن ہمیں ہوش دلاتا ہے, ہمیں اللہ کی طرف بلاتا ہے, ہمیں زندگی کو بدلنے کی طرف بلاتا ہے. اگر ہم پھر بھی نہ سمجھیں تو قیامت کے دن ہم یہ نہیں دے سکیں گے ایکسکیوز کہ اللہ ہمیں پتہ ہی نہیں تھا. اللہ ہمیں پتہ ہی نہیں تھا, ہمیں کہاں پتہ تھا؟ اگر ہمیں پتہ ہوتا تو ہم ضرور تیری فرما برداری کرتے. اللہ اگر ہمیں پتہ ہوتا ہم تیرے حکموں کو ضرور مانتے. یہ ایکسکیوز نہیں وہاں پہ چلے گا, کیونکہ کہا جائے گا تمہارے پاس قرآن تھا, تمہارے پاس ایک زندہ کتاب تھی, اللہ کا میسج تھا, تم نے ہر کتاب پڑھی, ہر علم لیا, ہر ریسیپی سیکھی, ڈرائیونگ سیکھی, سیکنڈ لینگویج سیکھی, کہیں اور طریقے سیکھے یہاں پہ رہنے کے, ہر چیز تم نے سیکھی, تم نے فیشن ڈیزائننگ بھی سیکھی, تم نے اور بھی چیزیں سیکھی, میک اپ کرنا بھی سیکھا. کون سا ہمیں پیدائشی آتا تھا یہ سب چیزیں سیکھا نا سب کچھ؟ تم نے ایک نہ سیکھا تو قرآن ہی نہ سیکھا. کیا یہ ہمارے خلاف ایکسکیوز نہیں ہوگا؟ کیا اللہ تعالیٰ یہ نہیں ہم سے پوچھے گا کہ یہ فالتو ہی میں نے کتاب بھیج دی تھی دنیا میں کہ تم تاک میں رکھے چھوڑو, اور قرآن ہے جی ہمارے گھر میں, یہ بڑی تسلی ہے. آپ کے گھر کے اندر کوئی نسخہ ہو جس سے آپ کو صحت مل سکتی ہو, آپ بیمار ہیں مثلا, آپ کو صحت مل سکتی ہے, آپ کے گھر میں نسخہ پڑا ہوا, آپ کہہ رہے ہیں نسخہ بڑا ہی اچھا ہے, بہت اچھا ہے, اس سے سب کو شفا ملتی ہے. میں نے دیکھو کتنا سجا کے رکھا ہے الماری میں, شفا مل جائے گی؟ نہیں ملے گی. اسی طرح یہ قرآن ہے, اس میں شفا بھی ہے, اس میں رحمت بھی ہے, اس میں برکت بھی ہے, اس میں جنت کا راستہ بھی ہے, اس میں اللہ کی رضا کا راستہ بھی ہے. اگر اس کو سجا کے رکھو گے تو اس سے ہمیں راستہ نہیں مل جائے گا جب تک اس ریسیپی کو اپلائی نہیں کرو گے. تو آؤ اس قرآن کی طرف, آؤ اس کی طرف جو ہمیں جنت تک پہنچانے والا ہے, ہاتھ پکڑ کے پہنچا دیتا ہے. اہدنا الصراط المستقیم, جب ہم کہتے ہیں اللہ ہدایت کا راستہ دکھا تو یہی تو وہ راستہ ہے. دن رات مانگتے ہو پھر بھی نہیں اس کی طرف آتے, دن رات اللہ تعالیٰ سے یہ دعا کرتے ہو, ہر نماز میں ہر رکعت میں کرتے ہو, اس دعا سے زیادہ تو ہم کوئی اور دعا کرتے ہی نہیں, تب بھی نہیں اس کی طرف آؤ گے. تو اللہ تعالیٰ ہمیں اس قرآن کو سیکھنے والا, سمجھنے والا, اس پر عمل کرنے والا اور اس کو آگے پھیلانے والا بنا دے, اور اللہ تعالیٰ اس قرآن کو ہمارے حق میں حجت بنائے قیامت کے دن. یہ ہمارے خلاف نہ کھڑا ہو کے شکایت کرے کہ اللہ اس نے تو مجھے چھوڑ ہی دیا تھا, اس نے تو مجھے پڑھا ہی نہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.